नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। नेपालको संविधान 2072 सबै मानिस एकै हुन्, लिङ्गका आधारमा अथवा कुनै पनि बहानामा कसैलाई पनि विभेद नगरिने कुरा नेपालको संविधानमा नै उल्लेख गरिएको छ। तर अहिले पनि अधिकांश ठाउँमा विभिन्न बहानामा महिला र तेस्रो लिङ्गीहरूले विभेद खेप्नु परिरहेको छ। अहिले पनि समाजले उनीहरूलाई सहजै स्वीकार गरिसकेको अवस्था छैन। रोजगारीका सिलसिलामा होस् अथवा अन्य काममा उनीहरूको क्षमतालाई भन्दा शारीरिक बनावटलाई बहाना बनाएर अवसरबाट वञ्चित गराउने काम भइरहेको देखिन्छ। संविधानमा नै मौलिक हकका रूपमा व्यवस्था गरिएका अधिकारको उपभोगमा सबैको सहज पहुँच छैन। अहिले पनि 16 दिने लैङ्गिक हिंसा विरूद्धको अभियान चलिरहेको छ। तर दूरदराजमा यही बेला महिला, अपाङ्ग र तेस्रो लिङ्गीहरू विभिन्न विभेद खेपिरहेका छन्। आजको कार्यक्रम हामीले यिनै समस्या र सवालहरूमा केन्द्रित रहेर सञ्चालन गरेका छौं। लैङ्गिक समानता भन्नाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ, स्रोत साधन आदिमा समान अवसर, पहुँच र नियन्त्रण कायम राख्नु हो। समाजमा सामाजिक न्याय प्रवर्धन गर्ने एउटा महत्वपूर्ण औजारको रूपमा लिन सकिन्छ लैङ्गिक समानतालाई। विक्रम सम्बत 2068 जनगणना अनुसार नेपालमा 1,36,45,463 अर्थात 51.5% महिला छन्। तर पनि यो ठूलो जनसंख्या विभिन्न खाले विभेद खेप्न बाध्य छ। नेपालको संविधान 2072 कुनै एक धारामा मात्र यसको प्रावधान राखेर केवल औपचारिकता मात्रै पूरा गरेको छैन। ठाउँ ठाउँमा यसको उल्लेख गर्दै लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई लोकतान्त्रिक अभ्यासको आधार बनाउने प्रयास गरिएको छ। यसरी हेर्दा सरकार वा नीतिगत स्तरमा काम भएको देखिए पनि नागरिकले यस अवधारणाको कार्यान्वयनका लागि भूमिका निर्वाह गर्न नसकिरहेको यथार्थ समाजमा देख्न सकिन्छ। मंगसिर 10 गतेदेखि देशैभरि लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियानको शुरूआत गरिएको छ। महिला मात्रै नभएर पछिल्लो समय पुरूषमाथि हुने हिंसामा पनि वृद्धि भइरहेको विभिन्न तथ्याङ्कहरूले देखाइरहेका छन्। तर महिला भएकै कारण हुने हिंसामा भने अहिले पनि कमी आउन सकेको छैन। धनगढी उपमहानगरपालिकाको न्यायिक समिति संयोजक समेत रहनुभएकी उपप्रमुख सुशीला मिश्र भट्ट अहिले वृद्धहरूमाथि हुने हिंसा, तेस्रो लिङ्गीहरूमाथि हुने हिंसा र पुरूषहरूमाथि हुने हिंसा पनि बढ़िरहेको बताउनुहुन्छ।
विवाहित महिलाहरूको एक किसिमको लैङ्गिक हिंसामा परेको भेट्छौं भनेपछि बालिकाहरूको लैङ्गिक हिंसाको कुरा छ, किशोरीहरूको कुराहरू छ, अनि त्यसै गरेर ज्येष्ठ नागरिक महिलाहरूको पनि विषयमा कुरा गर्नुपर्छ हामीले लैङ्गिक हिंसाकै कुरा गर्ने हो भनेपछि। तर खास गरेर अब किशोरीहरूका पनि विभिन्न घटनाहरू यहाँहरूले सुन्नु भएको होला। छोरालाई प्राइभेट स्कूलमा पढाउने कुराहरूदेखि लिएर छोरीलाई सरकारी स्कूलमा पढाउने कुराहरू नै एउटा विभेदको प्रारम्भ भइसक्दो रहेछ शिक्षा लिँदाखेरि पनि भनेपछि। र विवाहित महिलाहरू श्रीमानको इच्छा लागेन भनेपछि विवाह दर्ता नगरिदिने, अंश नदिने, खाना लाउन नदिने, त्यति मात्रै होइन उसबाट जन्मेका बच्चाहरूको जन्म दर्तासम्म पनि नगरिदिने, यस्ता किसिमका भेदभावहरू एकदमै बढ़ी देखिएको छ। र न्यायिक समितिमा आउने विवादका विषयहरू पनि योसँगै जोडिएर पनि आएका छन्। त्यस्तै गरेर ज्येष्ठ नागरिक महिलाहरूका पनि सवालहरू छन्। र त्यति मात्रै होइन, लैङ्गिक हिंसाको कुरा गर्दाखेरि तेस्रो लिङ्गीका पनि आफ्नै किसिमका एउटा अप्ठ्याराहरू हामीले देखिराखेका छौँ। उहाँहरूलाई विशेष मान्यता दिएको छ, तर पनि अहिले कानूनी रूपमा कतिपय दाजुभाइहरू पनि हिंसामा पर्न थालेको हामीले भेटेका छौँ। न्यायलाई अत्यावश्यक सेवाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने मान्यता धनगढी उपमहानगरपालिका न्यायिक समितिको छ र यसलाई बहसको विषय पनि बनाउनुपर्छ।
कोरोना महामारीकै समयमा हेर्ने हो भने पनि प्रदेशभरि नै महिला हिंसाका घटना बढेको देखिन्छ। कहीँ घरेलु हिंसा भएका देखिए भने कहीँ लैङ्गिक रूपमा महिलाहरू हिंसामा परिरहेको देखिन्छ। पीड़ित महिला आफ्नै श्रीमान, सासू ससुरा र नन्दबाट हिंसामा परेको भन्दै उजुरी दिन प्रहरी कार्यालय पुग्ने गरेका छन्। कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले महिला सेलमा आउने अधिकांश उजुरीहरूमा धेरै जसो महिलाहरू श्रीमानले बहुविवाह गरेको, जबरजस्ती करणी गरेको, जाँडरक्सी खाएर कुटेको, जबरजस्ती करणी उद्योग लगायतका समस्या लिएर आउने गरेको बताउनुहुन्छ।
त्यस्तै 76-77 23 र अहिले यो 77-18 अहिलेसम्म 22 भएपछि यसको अलिक त बढेको जस्तो देखिन्छ। लैङ्गिक हिंसाको कुरामा पनि 75-76 चाहिँ लगभग 37 जति, त्यसपछि 76-77 24 र 77-78 11 उजुरी। उजुरीमा पनि मिलापत्र गरिएका, जस्तै 75-77 31 मिलापत्र भइसकेको, 76-77 सबै मिलापत्र भइसकेको। गाउँ ठाउँमा पहिल्यै एउटा स्टेजमा गएपछि मात्रै प्रहरीको नलेजमा आउँछ भनौँ न कहीँ पनि। अब अहिले पछिल्लो चरणमा चाहिँ तपाईँको यस्तो महिला हिंसा, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धको कुनै पनि हिंसा चाहिँ प्रहरीको नलेजमा आउने बित्तिकै हामीले त्यसमा चाहिँ आवश्यक कानुनी प्रक्रियामा अगाडि बढिरहेछौँ। तर कतिपय चिजहरू हामी कहीँ आउँदैन र आउँदाखेरि ढिलो हिसाबले पनि आउने गरेको चाहिँ हामी कहाँ रेकर्ड।
उहाँले चेतना अभावका कारण समाजमा विभिन्न खाले हिंसाका घटनामा वृद्धि भइरहेको बताउनु भएको छ। अधिकांश महिलाहरू घरेलु हिंसामा पर्ने गरेको भन्दै उहाँले पारिवारिक समझदारीबाट यस्ता खाले हिंसामा कमी ल्याउन सकिने बताउनु भएको छ। सरकारले अभियानका बेला औपचारिकता निभाउनका लागि मात्रै कार्यक्रमहरू गरेको महिला अधिकार कर्मी चित्रा पनिरुको गुनासो छ। अहिले पनि हिंसामा परेकाहरूले सहज रूपमा न्याय पाउन नसकिरहेको भन्दै उहाँ तेस्रो लिङ्गी र धेरै महिलाहरू अहिले पनि अन्याय सहेर बाँचिरहेको बताउनुहुन्छ।
हामी सबैको भूमिकाहरू एकातिर छ नै, तर मेन दायित्व राज्यले महिलामाथि हुने हिंसा र त्यो हिंसामा जो संलग्न छ तिनीहरूलाई कडा कारवाही गरोस् र कानुन जो छ त्यो कानुनलाई चाहिँ कडाइका साथ लागू गरियोस् भन्ने हामी सबैको मान्यता हो र त्यो माग पनि हो। त्यसैले यसमा एउटा परिवारदेखि लिएर परिवारका सदस्यहरूदेखि लिएर समाज र अन्य सरोकारवाला निकायहरूको साथै जवाबदेही अन्तत सरकारले यसमा चाहिँ अत्यन्त ठूलो जवाबदेहीका कारण लाग्नुपर्छ र यो एउटा संवेदनशील पाटो हो भन्ने कुराहरू सबैले मनन गर्न जरुरी छ। अन्यथा यी हिंसाका घटनाहरू दिन प्रतिदिन बढ्नुको कारण एउटा महिला मात्र पीडित हुँदैन र हाम्रो परिवार पीडित हुन्छ, बालबच्चा पीडित हुन्छन्, समाज पीडित हुन्छ र यथार्थमा हाम्रो समाजको उन्नति हुँदैन, अवनति हुन्छ। यसै कारणले गर्दाखेरि यसमा हामी सबै संलग्न पक्षहरूले चाहिँ अत्यन्त ध्यान दिएर महिलाहरूलाई लैङ्गिक आधारमै अहिलेको समाजमा पनि हामी अन्य मुलुकहरू पनि हेरौँ र हाम्रो नेपालको समाजमा त्यो पनि हाम्रो यो सुदूरपश्चिमको समाजमा महिलामाथि अत्यन्त विभेद छ, हिंसा छ। यसैले यो कुरालाई हामीले चाहिँ अन्त्य गर्न पर्छ।
विभिन्न संघ संस्था र जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा पनि हरेक वर्ष महिलामाथि हुने हिंसामा वृद्धि भइरहेको देखिन्छ। यो सँगै पछिल्लो समय केही महिलाले आफ्नो अधिकारको दुरुपयोग गरेर पुरुषमाथि हिंसा गर्ने गरेका घटना पनि बाहिर आइरहेका छन्। तेस्रो लिङ्गी र वृद्धहरूमाथि हुने हिंसा यथावत नै रहेको कतिपयको भनाइ छ। तसर्थ यसरी सबै खाले हिंसाको अन्त्यका लागि जनमानसमा जनचेतना जगाउन आवश्यक छ। मानव भएकोले सबैले समान तरिकाले बाँच्न पाउनुपर्छ भन्ने कुराको ज्ञान सबैमा हुन जरुरी छ। तब मात्रै हिंसारहित समाजको परिकल्पना गर्न सम्भव छ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अपाङ्गता भएर पनि कतै तपाईँको नाम अपाङ्गताको सूचीमा छुटेको त छैन।
यदि तपाईँमा कुनै पनि किसिमको अपाङ्गता छ र नाम दर्ता गर्नुभएको छैन भने आज आफू बसेको गाउँपालिका वा नगरपालिकामा नाम दर्ता गर्नुहोस्।
अपाङ्गताका नामबाट राज्यले प्रदान गर्ने सेवा सुविधाबाट कोही कसैलाई वञ्चित नगराउँ।
राज्यले गरेको लगानी सदुपयोग गरौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
लैङ्गिक हिंसा एउटा वर्ग र समुदायसँग मात्रै नजोडिने भई समग्र मानव अधिकारसँग नै जोडिएको विषय हो। मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनदेव जोशी समाजमा अहिले पनि लैङ्गिक असमानता कायम रहेको बताउनुहुन्छ। उहाँले कानूनमा समानताका कुराहरू उल्लेख गरिएको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा महिला र पिछडिएका वर्गले असमानता खेप्नु परिरहेको बताउनुहुन्छ।
र राष्ट्रिय मानवाधिकार आयोगले पनि प्राप्त उजुरीहरू तथ्याङ्कहरू हेर्दाखेरि चाहिँ लैङ्गिक हिंसाका घटनाहरूमा बढोत्तरी भएको छ र यसमा चाहिँ मूलभूत रूपमा चाहिँ अनुसन्धान गर्ने निकायहरूबाट प्रभावकारी अनुसन्धान नभएको अवस्थामा निर्मला पन्त प्रकरण पछि चाहिँ यस विषयमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगले खास गरी नेपाल प्रहरीसँग उहाँहरूको जुन अनुसन्धान प्रक्रिया पद्धतिका विषयमा चाहिँ जवाबदेहिता खोज्दै आयोगले चाहिँ टप लेभलको सातवटै प्रदेशमा चाहिँ यो कार्यक्रम पनि सञ्चालन गरेको थियो। त्यसमा चाहिँ सबै जिल्लाका प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी समेत राखेर चाहिँ यो विषयवस्तुहरूलाई उठाइरहेको अवस्था छ। यो लकडाउनको अवधिमा पनि यस किसिमका घटनाहरू खास गरी यो कोभिड सङ्क्रमण पछि पनि थुप्रै देखिएको अवस्था छ र यी सबै विषयवस्तुहरू हेर्दाखेरि त्यसमा चाहिँ अहिले पछिल्लो समयमा मात्रै बैतडीमा चाहिँ एक तोला सुनमा चाहिँ मिलापत्रका कुराहरू रेपिया केसमा भन्ने किसिमका न्युजहरू पनि आइरहेको अवस्था थियो होइन। यी थुप्रै घटनाहरू यहाँ आइरहेका छन्। यी घटनाहरूप्रति चाहिँ अब कानुन कार्यान्वयन गर्ने निकायहरूको प्रभावकारिता एउटा पक्ष रहेको छ र अर्को पक्ष चाहिँ हाम्रो सबै ठाउँमा चाहिँ स्थानीय सरकारहरू गठन भइसकेको अवस्था स्थानीय सरकारहरूले पनि फौजदारी अभियोगका घटनाहरू गम्भीर किसिमका यी आपराधिक घटनाहरूमा चाहिँ कानुनी प्रक्रियाका लागि पीडितहरूलाई सहयोग गर्नुपर्ने त्यस किसिमको वातावरणहरू उहाँहरूले पनि बनाउनु पर्ने हुन्छ।
संविधानमा भएका अधिकारको जनताले महसुस हुने गरी उपभोग गराउन र समाजमा लैङ्गिक समानता कायम राख्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ।
र आम नागरिकहरूले पनि यस्ता घटनाहरूमा शून्य सहनशीलताको रूपमा लिएर त्यसमा चाहिँ दोषीहरूलाई कानुनी कारवाहीको प्रक्रियामा लग्नुको लागि पहलहरू गर्नुपर्छ। यसमा मिडिया त्यसपछि घर परिवार सबैले सहयोग गर्नुपर्ने हुन्छ र महिला हिंसा अब लैङ्गिक हिंसाको कुरो गर्दा त अब सबै किसिमको हिंसा पर्छ पुरुष पनि पर्न सक्छ लिङ्गको आधारको हिंसा हो र लैङ्गिक हिंसामा ठुलो भोल्युममा चाहिँ महिला हिंसा त्यसमा पनि बालबालिका या त्यस्तो अशक्त भएका व्यक्तिहरू हिंसाका शिकारहरू भइरहेको अवस्था हुँदाखेरि यसमा चाहिँ समाज समुदाय घर परिवार सबैको कलेक्टिभ इफोर्ट चाहिन्छ र यस्ता घटनाका सन्दर्भमा अब राज्यले पनि कानुनी कारवाहीको कानुनी व्यवस्थाहरू त एकदमै सशक्त रूपमा राखेको छ तर त्यसको प्रभावकारी कार्यान्वयनका विषयहरू चाहिँ धेरै ठाउँमा हुन नसकेको र धेरै घटनामा भएका पनि छन् नभएका होइनन् धेरै घटनाहरूमा हुन नसकेको हुँदा त्यस्ता घटनाका पीडितहरूको रिहेबिलेसनका कुराहरू उनीहरूको मनोसामाजिक परामर्शका कुराहरू उनीहरूलाई स्ट्रेन्थेन गर्ने कुराहरू एउटा पक्ष छ भने अर्को पक्ष चाहिँ घटनामा संलग्न पीडकहरू या आरोपित व्यक्तिहरूलाई कानुनी कारवाहीको प्रक्रियामा सबैले सहयोग गर्नुपर्छ।
मानव अधिकार मानव भइसकेपछि पाउनुपर्ने अधिकारहरू हुन् तर यहाँ धेरै मानवहरू आफ्ना आधारभूत अधिकार नै उपभोग गर्न पाइरहेका छैनन्। संविधानमा नै समानता र समावेशिताका कुराहरू गरिएका भए पनि व्यवहारमा अझै त्यो लागू भएको देखिँदैन। पछिल्लो समय केही प्रगति भने भएको छ। राजनीतिमा महिलाको अनिवार्य सहभागिता शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा महिला तथा बालिकाका लागि विशेष अवसर सिर्जना गरिएका छन्। निश्चित कोटाको आरक्षण राजस्वमा छुट अनुदानको सुविधा छात्रवृत्ति प्रसूति सुविधा जस्ता कार्यक्रम लगायत विविध खाले समतापूर्ण नीतिहरूको अवलम्बन गर्नु र तिनलाई कार्यान्वयनमा उतार्न गरिएका प्रयासले महिलाहरूको अवस्थामा सुधार ल्याएको छ। तर त्यतिले मात्रै समाजमा लैङ्गिक समानता कायम भएको मान्न सकिँदैन। उपरोक्त उपलब्धिहरू हुँदाहुँदै पनि राज्यका कार्यकारी निर्णय प्रक्रियामा महिलाहरूको उपस्थिति कमजोर छ। दलका पदाधिकारीमा मन्त्री परिषदमा कर्मचारी संयन्त्रको उच्च तहमा महिला सहभागिताको अवस्था ज्यादै कमजोर छ। प्रतिनिधि सभा राष्ट्रिय सभा तथा प्रदेश सभा कुनैको पनि प्रमुख पद र कर्मचारी तन्त्रको मुख्य सचिवमा भने अझै पुरूषहरूकै वर्चस्व बढ़ी छ। स्थानीय सरकारमा पनि महिलाहरू प्रमुख पदमा नगण्य मात्रामा प्रतिनिधित्व गराइएका छन्। कार्यकारी भूमिकामा महिलाको उपस्थितिलाई दलहरू सबै सामाजिक संरचनाहरू र राज्य प्रणाली पितृसत्तात्मक मानसिकताबाट मुक्त हुन नसकेका कारण स्वीकार गर्न नसकेको देखिन्छ। तर राज्यको समृद्धि र विश्व मानव जगतको चुनौतीसँग जुझ्न जनसंख्याको आधा शक्तिलाई व्यवस्था गरेर जान सकिँदैन। तसर्थ समृद्धि र विकासका लागि लैंगिक समानता अनिवार्य र अपरिहार्य छ। शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।